विकासलाई।
आजसम्म व्यवस्था परिवर्तन हेर्यौं, अब अवस्था परिवर्तन गरौं। आसन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेद्वार अनि सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमाललाई विजयी गराउँ। सम्पर्क नम्बर 98584-20342।
हाम्रो अनिल दाजुले नयाँ मोबाइल किन्नु भएको छ, खै खै हेरौँ।
किन्न त किनियो तर ब्याट्री नै टिक्दैन यार, फेरि बजारभरि खोजियो तर कहीँ पाएन।
कसले भन्यो ब्याट्री पाइँदैन? अमन मोबाइल सेन्टर छ नि, नयाँ मोबाइलको ब्याट्री पनि पाइने, ग्यारेन्टीका साथ मोबाइल पनि बनाइने र ब्याट्री नमिल्ने मोबाइलको ब्याट्री पनि बनाइने ठाउँ
हो र
हो त। सम्पर्क अमन मोबाइल सेन्टर, बस पार्क निकास गल्ली, 98485-58860।
भाग्यमानी भए बाबु।
कस्तो छ हजुरलाई?
मलाई सन्चै छ।
छोरीलाई कस्तो भयो आमा?
सरसापट गरेर भए पनि जिन दिन उपचार गरियो अहिले राम्रै छ।
चिन्ता नगर्नुहोस् आमा, म यताबाट पैसा पठाउँछु अनि त्यही पैसाले तपाईँलाई तिरन तारण चलाउनु होला। 2500 रुपियाँ चाहिँ बचाएर राख्नु होला है।
किन नि बाबु?
मैले सुनेको अहिले हाम्रो गाउँघरतिर सरकारले स्वास्थ्य बिमा सुरु गरेको छ रे।
यो त गाउँघरतिर पनि स्वास्थ्य बिमाको निकै चर्चा चलेको छ, यो कस्तो हो बाबु?
यो त निकै राम्रो छ नि आमा।
बिरामी परेन भने त 2500 त्यसै जान्छ नि बाबु।
त्यस्तो होइन आमा, कहिले बिरामी परिन्छ केही ठेगान नै हुँदैन। यदि बिरामी परिहाल्यो भने यही स्वास्थ्य बिमा मार्फत उपचार सेवा लिन पाइयो नि।
त्यसो भएपछि त्यहाँ तपाईँलाई पनि ढुक्क
अनि यहाँ तपाईँको छोरालाई पनि ढुक्क।
त्यसो भए आजै हामी स्वास्थ्य बिमा गर्छौँ, तिमी पनि आफ्नो ख्याल राख्नु है बाबु।
नेपाल सरकार, सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति, टेकु, काठमाडौँ।
DFM time check, it's 7:30 AM.
तो बहस को साथ में वातावरण मैत्री कैलाली ई रिक्शा व्यवसाय संघ धनगढ़ी।
नमस्कार, आदरणीय सुतामान बाबुहरू, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई। सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको चर्चित बहसमूलक कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम पस्दा मनोवराज धानुक, हामी दिनौँ विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, कार्यक्रममा छलफल गर्छौँ, कुराकानी गर्छौँ। पछिल्लो समयको समय सन्दर्भको कुरा गर्ने हो भने हामी स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर बहसलाई जोडिरहेका छौँ र यतिखेरको बहस पनि हामी चुनाव केन्द्रित नै गर्दैछौँ र वास्तवमा यतिखेर सबैले शङ्का उपशङ्का छ। फेरि मधेसवादी दल भन्नुपर्छ, यतिखेर राष्ट्रिय जनता पार्टीले चाहिँ अहिले मिति पर सारिनुपर्छ प्रस्ताव राखेको छ भने नेकपा एमाले अहिलेकै अवस्थामा हुनुपर्छ र स्थानीय तहको सङ्ख्या चाहिँ बढाइनुपर्छ भन्नेतिर पनि आवाज हुन थालेको छ। यस्तो अवस्थामा अब कसरी चाहिँ चुनाव हुन्छ या हुँदैन, यी शङ्का उपशङ्का वास्तविक जनताको बिचमा छ। तर हामीलाई लाग्छ प्रदेश नम्बर 7 त्यस्तो बाधा अडचनले कुनै पनि प्रभाव नपार्ला र सम्भवतः जेठ 31 दोस्रो चरणको निर्वाचन होस् हामी यही कामना गर्छौँ। यो बहसलाई आज पनि म जोड्न गइरहेको छु। हामीसँग आज अतिथिको रूपमा एकजना विशुद्ध राजनीतिमा कहिल्यै पनि उहाँ चाहिँ नलाग्नु भएको र उहाँलाई चाहिँ आस्था चाहिँ सधैँ लाग्ने तर राजनीतिक पार्टीको चाहिँ सदस्यता समेत नलिनुभएका आज यस्तो हामीसँग व्यक्ति हुनुहुन्छ जो चाहिँ पूर्व आफै कृषि विकास बैङ्कको चाहिँ प्रबन्धक हुनुहुन्छ 9 तहको र उमेरले हेर्दा आज उहाँ चाहिँ 75 वर्षको हुनुहुन्छ र विभिन्न सामाजिक संस्थाहरूमा आबद्ध हुनुहुन्छ, सामाजिक सेवा गर्नुभएको छ, समाजको सेवा गर्दै हुनुहुन्छ। हिजोका दिनमा नवजीवन कोअपरेटिभमा पनि काम गर्नुभयो, हाल चाहिँ नेत्र ज्योति अर्थात् गेटाका हस्पिटलदेखि लिएर विभिन्न सङ्घ संस्थाहरूमा उहाँ चाहिँ आबद्ध हुनुहुन्छ र धनगढीमा लामो बसाइ उहाँको छ, करिब करिब 46 वर्ष धनगढीमा बस्दै आउनुभएको छ। लामो यहाँको समस्याको उहाँलाई अवगत छ, यहाँ कस्तो हुनुपर्ला यावत विषयमा आज हामी कुराकानी गर्दैछौँ। स्थायी घर उहाँको चाहिँ डोटी हो, हाल चाहिँ धनगढी उपमहानगरपालिका 2 बस्दै आउनुभएका चक्रबहादुर सिंह आज हामीसँग अतिथिको रूपमा स्टुडियोमा हुनुहुन्छ। उहाँलाई म यो स्थानीय तहको निर्वाचनमा कस्तो व्यक्ति चयन गर्नुपर्ला र कस्ता छन् हाम्रा समस्या, मतदाता शिक्षा के हुनुपर्ला, राष्ट्रिय राजनीतिलाई उहाँले कसरी लिनुभएको छ, जीवनमा कहिले राजनीति गर्ने मन लाग्यो कि लागेन, अहिलेको राजनीतिलाई उहाँले कसरी लिनुभएको छ, धेरै प्रश्न छन्। म ढिला नगरी उहाँलाई वेलकम गर्छु। चक्र सर नमस्कार, स्वागत छ।
नमस्कार, धन्यवाद नानु सर।
तपाईँले आज मलाई दिनेश एफएमबाट बोल्ने र आफूलाई परिचय यो नगरवासीहरूमा आज बढी परिचय गराउने मौका दिनुभएकोमा धन्यवाद। म यहाँको उसलाई स्वागत गर्छु, धन्यवाद।
कहिले सोच्नु भएको थियो सर म पनि मिडियामा आउँछु, मेरा मनका कुरा पनि राख्छु, समाजलाई केही भन्ने मौका पाउँछु?
म मिडियामा त आइसकेका मान्छे हो, तपाईँकै दिनेश एफएमबाट पनि यो कपाल मिया बिबीको लुगुनी स्वास्नीको प्रकाशन कार्यक्रममा पनि म एकचोटि त्यहाँ हुने बेला गइसकेका थिएँ। त्यस्तै हाम्रो पश्चिम टुडेको एफएममा पनि एक दुईचोटि मैले बोलिसकेका मान्छे हुँ, तर यस्तै सामाजिक गतिविधि क्रियाकलापहरूमा त्यस्तैमा मैले भाग लिएको छु।
उमेरको यो 75 वर्ष उत्तरार्धतिर धेरैले भन्छन् अस्ताउँदै गरे सूर्यको संज्ञा पनि दिन्छन्, धेरैले भन्छन् बुढेसकालमा चाहिँ के गर्दै हुनुहुन्छ होला। पूर्व कृषि विकास बैङ्कको प्रबन्धक चक्रबहादुर सिंह, यो लाइफ रिटायर लाइफलाई के गर्दै बिताइरहनु भएको छ सर यहाँले?
अब यो कस्तो रहेछ भने बुढो र तरुण भन्ने मनको फिलिङ हो जस्तो मलाई लाग्यो। मैले 2060 साल वैशाख गतेबाट रिटायरमेन्ट लिएको हो र धनगढीमा जति बेला खालि वाणिज्य ब्याङ्क र नेपाल ब्याङ्क मात्रै थियो र कृषि ब्याङ्क थियो, कृषि ब्याङ्कले ब्याङ्किङ कारोबार गरेका थिएन, खालि लोनको कारोबार गर्ने क्यास ट्रान्जेक्सन थिएन र कम्प्युटराइज ब्याङ्किङ भन्ने त नामै थिएन। त त्यसै सन्दर्भमा मलाई सबभन्दा पहिले मलाई कृषि विकास ब्याङ्कको ब्याङ्किङ कार्यालय खोल्नु पऱ्यो धनगढीमा र त्यसले प्रबन्धक भएर त्यहाँ काम चलाउनु पऱ्यो भनेर भन्यो। म कम्प्युटरको त्यस बेला हाम्रो जमानामा शिक्षाको पनि त्यति अभावै थियो र कम्प्युटराइज ब्याङ्किङ चलाउने भनेपछि म पनि उत्साहित भएँ र सर्वप्रथम धनगढीमा कम्प्युटराइज ब्याङ्किङ सेवा प्रारम्भ गर्ने म्यानेजर म नै हो। अहिले धेरै ब्याङ्कहरू भइसके, वाणिज्य ब्याङ्किङ नेपाल ब्याङ्कमा त्यति बेला थिएन। त्यति बेला हामीले यो मिनबहादुर खत्रीजीको घर भाडामा लिएर त्यहाँबाट ब्याङ्किङ सेवा सुरु गरेका थियौँ र त्यसपछिको रिटायर्ड यो 14-15 वर्षको लाइफमा म सामाजिक सेवा संस्थाहरूमा धेरै संस्थाहरूमा आफूलाई बिजी राखेँ, किनभने मान्छे जति निष्क्रिय बस्यो त्यति नै त्यो बुढोपनले पनि च्याप्दो रहेछ र आफ्नो जुन क्षमता हो त्यो पनि ह्रास हुँदै जाँदो रहेछ।
बुढो एनर्जेटिक देख्छु सर तपाईँलाई, अहिले पनि चुस्त दुरुस्त हिष्टपुष्ट कसरी मेन्टेन गर्नु भएको छ शरीर? म धेरैलाई सोध्छु, मैले केही दिन पहिले सत्यराज पन्नेरजीलाई पनि मैले सोधेको थिएँ स्टुडियोबाटै, टेलिभिजन र रेडियोमा मैले अन्तर्वार्ता लिँदा उहाँ पनि राम्रो विश्लेषक मानिन्छ, बौद्धिक वर्गको व्यक्ति। कसरी मेन्टेन गर्नुभएको छ सर यो 75 वर्ष उमेरसम्म पनि हामीभन्दा ह्यान्डसम देखिनु भएको छ, अनुहार अहिले पनि चार्मिङ छ, होइन एउटा जोस जाँगर देख्छु म, यसरी दौडधुप गरिरहनु भएको छ यो उमेरसम्म, हामी त लाग्छ नयाँ पुस्ता अहिलेको जुन चाहिँ अवस्था हेर्दा त धेरै गाह्रो होला जस्तो लाग्छ, कसरी मेन्टेन गर्नुभएको छ चक्र सर हजुरले लाइफ?
धन्यवाद तपाईँले मेरो हेल्थको बारेमा राम्रो भनिदिनु भएकोमा। अब यो एउटा मुख्य कुरो के हो भने धनगढीमा हेर्नु धेरै कुराहरू हामीले प्रारम्भ गऱ्यौँ, त्यति बेला म कर्मचारी हुँदै गर्दा कर्मचारी यो अफिसर्स क्लब भनेर एउटा थियो यो उद्योग वाणी सङ्घ जाने बाटोमा, त्यहाँ हामीहरू बिहान कोही ब्याडमिन्टन खेल्ने कोही के गर्ने बताउँथ्यौँ र हामीले के भन्यौँ भने यो सफिसियन्ट भएन हाम्रो फिजिकल एक्सर्साइजको लागि, हामी टेबल वर्कर, हामीलाई अझ राम्रो के हुनसक्छ भनेर भनेपछि बाबुराम भन् कि के नाम हो म बिर्सिए, तनहुँको एकजना एलडिओ साहब हुनुहुन्थ्यो, उहाँले के भन्नुभयो भने हामी कर्मचारीको लागि सबभन्दा राम्रो हुने त योग हो, ल योग सुरु गरौँ भनेर भन्नुभयो। त्यो योगको प्रणेता बाबुरामजी भए पनि त्यसको संस्थापक अध्यक्ष म नै भए र हामीले चरित्र स्वास्थ्य चरित्र विज्ञान संस्थान भनेर स्वास्थ्य संस्था भनेर एउटा दर्ता गऱ्यौँ, म अध्यक्ष भएँ। हाम्रो अहिलेको नेपाल प्रभारी लभदेव मिश्रजी त्यसको सचिव हुनुभयो र हामीले वर्षौँसम्म त्यहाँ सञ्चालन गऱ्यौँ, यो कक्षा सञ्चालन गऱ्यौँ। त्यसपछि रामदेवजीको प्रभाव भएपछि त्यो संस्था अहिले पनि दर्ता त छँदैछ, तर त्यो नाउँले भन्दा पनि अब रामदेव बाबाको नाउँले, पतञ्जलिको नाउँले बढी प्रसिद्ध छ र त्यो योग गर्ने अभ्यास मेरो अहिलेसम्म पनि अध्यापक चलिराखेको छ। अब अहिले भनेको के हो भने म धेरै योगका दुईवटा प्राणायाम र योग दुईवटा छ, अन्त अष्टाङ्ग योग त म त्यति गर्न सक्दैन उमेरले उ भयो, तर प्राणायाम म सफिसियन्ट गर्छु, बिहान हरेक दिन 1 घन्टा 45 मिनट जस्तो म योग गर्छु, त्यसले गर्दा मलाई दिनभरि फ्रेस बनाएर लाग्छ।
कति बजी उठ्नुहुन्छ सर तपाईँ बिहान?
म बिहान ढिलोमा 5 बजे हो, 4:30-5 बजेको बिचमा उठ्छु।
एउटा प्रश्न मैले गरेँ, आम पब्लिकले यतिखेर सुन्दै हुनुहुन्छ, तपाईँको शरीर देख्दा, आवाज सुन्दा, यो हिष्टपुष्ट देख्दा सर मलाई आफूलाई मेन्टेन गर्न पनि लाग्छ, सबैलाई लाग्छ होला, के भन्नुहुन्छ छोटोमा कि लाइफलाई कसरी म्यानेज गर्नुपर्छ, टाइमसँगै लाइफमै खानपिनका कुराहरू होला, के भन्नुहुन्छ छोटोमा सर?
लाइफमा हेर्नु टाइम म्यानेजमेन्ट सबभन्दा एउटा सक्सेस सफल जीवनको लागि समयको व्यवस्थापन सर्वोपरि महत्त्व हो. त्यसपछि आहार व्यवहार, त्यसपछि सोच, सकारात्मक सोचको साथ अगाडि बढ्ने, एउटा टाइम लिमिटेसन राख्ने. टाइम लिमिटेसन भन्नाले घर परिवारलाई पनि टाइम दिनुपर्ने हुन्छ, व्यवहारिक कामलाई पनि टाइम दिनुपर्ने हुन्छ, साथीभाइलाई पनि टाइम दिनुपर्ने हुन्छ र सामाजिक काम पनि सँगसँगै गर्नुपर्ने हुन्छ. यी सबै म्यानेज गरेर गर्न सक्यौँ र आफ्नो आहार व्यवहार अलि शुद्ध राख्यौँ, आचरण शुद्ध राख्यौँ, सोच राम्रो राख्यौँ भने मलाई लाग्छ अब यो यसले गर्दा धेरै
मेन्टली हामी सबै कुरामा प्रिपेयर भयौँ, अर्थात् यसलाई म्यानेज गर्न सक्यौँ मानसिक रूपमा भने हामी सधैँ हेल्दी हुन्छौँ जस्तो लाग्छ.
सधैँ हेल्दी हुन्छौँ. सोच मान्छे कुराको मुख्य कुरो भनेको सोचै रहेछ कि म ठिक छु, म गर्न सक्छु भन्ने आँट जबसम्म हुन्छ मान्छेलाई, जबसम्म म त बुढो भएँ अब केही गर्न सक्दैन भन्ने भावना आयो भने त्यो मान्छे ह्रास हुँदै जान्छ. त्यही भएर कहिले पनि आफूलाई मिनिमाइज नगर्ने, म गर्न सक्छु भन्ने र लागिरहने. अर्को मैले देखेको, हाम्रो यो दिमागलाई केही न केहीमा बिजी राखिराख्नु पर्दो रहेछ. खाली दिमाग राख्नु हुँदैन. खाली भयो भने कि त निन्द्रा लाग्ने, कि त तासास जस्तो दुर्व्यसनहरूमातिर मन जाने
हुँदैन.
नेगेटिभ सोच बढी आउने हुन्छ. त्यसो हुनाले दिमागलाई एउटा सकारात्मक सोचतिर लाग्ने, केही काम पा छैन भने अध्ययन गरिदिने, राम्रा किताबहरू पाउँछ.
यत्रो यो उमेर भयो सर, रिटायर लाइफ या भनौँ कहिले विद्यार्थी लाइफ फर्केर हेर्ने हो भने मैले यो ब्याङ्किङ क्षेत्र होइन राजनीति गर्नुपर्ने थियो जस्तो लाग्छ सर, समाजसेवाका लागि. मैले यो प्रश्न तपाईँलाई तिर्स्याएँ अब.
धन्यवाद. अब यो कस्तो हो भने मेरो बडा अनौठो लाइफ छ के. मैले 2017 सालमा एसएलसी गरे हो.
हजुर,
सायद तपाईँहरू जन्मिनु भएको थिएन होला. त्यति बेला सुदूरपश्चिममा एउटा मात्रै हाई स्कुल थियो, डोटी पद्म पब्लिक हाई स्कुल, अछाम बझाङमा सत्यवादी हाई स्कुल. मेम्बरभन्दा अघिल्लो ब्याजसम्म एसएलसी दिनलाई काठमाडौँ जानु पर्थ्यो.
हजुर,
सेन्टर त्यस्तो थियो. त्यति बेला 17 सालमा एसएलसी गरे मान्छे, म क्लासमा अब्बल दर्जाको विद्यार्थी हुँ. कहिले पनि मैले फिस तिरेन, जहिले पनि आफ्नो क्लासमा फर्स्ट हुँदै गएँ. र त्यसपछि इन्टर दिने बेला हामी डोटीबाट 56 साथी थियौँ. आई वाज द सिङ्गल स्टुडेन्ट, म एक्लो पास भएँ त्यति बेला, किनभने 5% मात्रै पास गरेको थियो इन्टरमिडिएटमा. त्यस्तो भएको थियो. र अब राजनीतिको चेतना त मैले सधैँभरि राखेँ, रुचि राखेँ. कहाँ के भइरहेछ, कसरी देश गइरहेछ, कुन नेताले के गरिरहेछ भन्ने चासो त एउटा जागरुक नागरिकको हैसियतले राखेँ. तर आफै त्यसमा इन्भल्भ हुन चाहिँ त्यति मन पराएन, किन अब त्यो केले पनि होला भने मलाई त्यति बेला मेरो पारिवारिक आर्थिक अवस्था एउटा ग्रामीण परिवेश छोडेर, खेतीपाती छोडेर जागिर मारिसके मान्छे, यहाँ आफ्नो सेटलमेन्ट कसरी गर्ने, बच्चा बच्चीलाई कसरी पढाउने भन्ने विषयतिर मेरो बढी ध्यान केन्द्रित भएको हुनाले मैले आफ्नो सेवाको पेसातिर बढी ध्यान दिएँ. राजनीतिर चासो राखेँ पनि, जानकारी राखेँ पनि, त्यतातिर म बढी इन्भल्भ
लागेन. तपाईँलाई लागेन सर रिटायर लाइफ पछि पनि? म चाहिँ अब धेरैले अहिले पनि हेर्ने भने पूर्व गभर्नरदेखि लिएर होइन पूर्व अर्थशास्त्रीहरू, अर्थविदहरू, शिक्षाविदहरू, होइन पूर्व सचिवहरू राजनीतिमा उभिनु भएको छ. तपाईँलाई लागेन म पनि एउटा पार्टीको चाहिँ सेवा गर्छु, पार्टीबाट जनताको सेवा गर्छु रिटायर लाइफमा? कहिले सोच्नुभयो सर म जागिरी लाइफबाट निस्केपछि राजनीति गर्नुपर्छ है भनेर सोध्नु भएन सर?
यो चाहिँ अलिकति धारणा कति बेला आएको भने जब यो 47-48 सालको पञ्चायती व्यवस्था गएर यो के अरे बहुदलीय व्यवस्था आयो, त्यति बेला अब त्यहाँमा हुमिने हो कि भनेर सोध्दै थिएँ. सोद्धा सोद्धै त्यसपछिका क्रियाकलापहरू यी पार्टीका ऊ हेर्दा म त्यति सन्तुष्ट हुन सकेन. विभिन्न पार्टी आउने सत्ताको छिनाझपटी, एउटा विशुद्ध नैतिक राजनीति नभएर स्वार्थपरक राजनीति, आफ्नो लागि हेर्ने, देशको लागि कम सोच्ने होला, राम्रो नेताहरू पनि हुँदा हुन्, तर तिनीहरू ओझेलमा पर्ने र टाटाबाट स्वार्थबाट प्रेरितहरू अगाडि आउने जुन वातावरण देखे त्यसले गर्दा म आफै राजनीतिमा होमिन मन लागेन.
अहिलेको पछिल्लो समयको यो राजनीति तपाईँले हेर्दै हुनुहुन्छ, घरि यो हुन्छ भन्छ, घरि त्यो हुन्छ भन्छ, तपाईँको लाइफमा धेरै सरकार पनि तपाईँले देखिसक्नु भएको छ, हाम्रै लाइफमा हामीले धेरै देख्यौँ. जबसम्म हामीलाई सचेतना भयो, हरेक कुरा बुझ्दै गयौँ, हाम्रै कार्यकालमा हेर्ने हो भने धेरै सरकारहरू, 28-29 सरकारहरू हामीलाई देखिसकेका छौँ. यो हेर्दा सर यो पछिल्लो समयको नेपालको राजनीतिलाई यहाँले कसरी हेर्दै हुनुहुन्छ, कसरी विश्लेषण गर्नुहुन्छ चक्र सर?
अब यो एउटा कस्तो छ भने देशमा अहिले ठुलो परिवर्तन आएको छ.
हजुर,
म त यसलाई ट्रान्जिसनल पिरियड भन्छु. एउटा परिवर्तित हुने समाज एउटा धर्राबाट अर्को धर्रामा जाने अवस्था हो यो. त्यो अवस्थामा कमी कमजोरी विभिन्न भइरहेछन् र केही हदसम्म देशले निकास पनि पाइरहेछ जस्तो हामीले अब अहिले गणतन्त्र पायौँ होइन हुँदाहुँदा सबभन्दा ठुलो उपलब्धि भनेको अहिले प्रान्तीय सरकार बनाएर स्थानीय तहको निकायलाई सर्वाधिकार सुसम्पन्न बनाउने आफ्नो शासन आफै गर्ने जुन यो वातावरणको सिर्जना हुँदैछ यसले राम्रोसँग निकास पाइदिएको भए राम्रो हुन्थ्यो। अद्यापि यसको बाटोमा तपाईँ हामीले देखिरहेछौँ विभिन्न बाधा अवधान आइरहेछन् कहिले केही बहानामा चुनाव सर्ने रोकिने भइरहेछ अब यसले उसले गर्यो नभनौँ दोष दिनुभन्दा पनि त्यो वातावरण त्यो झन्झटबाट पार भएर नेपालको संविधानले परिकल्पना गरे अनुसारको एउटा ट्र्याक देशमा कायम गरेर जान सक्यो भने नेपालको उज्जवल भविष्य मैले देखेको छु। ठिकको काम गर्दै जाँदा र यो ट्रान्जिसनल पिरियडमा केही बाधाहरू आउँछन् यसबाट हैरान नभएर अलि सक्षम नेताहरूले यसलाई गति दिएर जस्तो अब अहिले तत्कालै अब आउँदो चुनाव छ त्यसलाई मात्रै सम्पन्न गरिदियो भने पनि धेरै जिम्मेवारी पुरा हुन्छ जस्तो मलाई लाग्छ। हालाकि यो दोस्रो चुनावमा अब म दिनदिनै न्युज सुन्छु तपाईँहरूको च्यानल पनि सुन्छु विभिन्न पत्र पत्रिका हेर्छु र आफै मनमनै विश्लेषण पनि गर्छु केही बाधा व्यवधानहरू छन् जहाँसम्म मलाई लाग्छ यसबाट निकास पाउला देशले
तपाईँले त्यसरी हेर्दै हुनुहुन्छ रूपमा भनौँ न करिब करिब 20 वर्ष भयो सर आर्थिक निर्वाचन कमसेकम प्रत्येक 5 वर्षमा हुनुपर्ने हो यो हुन सकेन जनतामा निराशा छ सर यहाँले के देखिरहनु भएको छ जनताको मनस्थिति के देखिरहनु भएको छ सर यो चुनावहरू हुनुपर्ने जनताको प्रतिनिधि छैनन् अहिले पनि फेरि चुनाव हुन्छ कि हुँदैन जेठ 31 गर्ने कि नगर्ने यावत कुराहरू मिति सार्ने कुराहरू सुन्दैछौँ यसले जनतामा कस्तो प्रभाव पर्ला सर।
अब हेर्नुहोस् स्थानीय निकायको चुनाव नभएको मलाई लाग्छ 54-55 सालदेखि पछि भएको छैन त्यसपछिका कालखण्डमा हाम्रो स्थानीय निकाय भन्नाले नगरपालिकाबाट हामीले पाउने सेवा उसले गरेका क्रियाकलाप हामी प्रत्यक्ष देखिरहेछौँ र भोगी पनि राखेका छौँ।
हजुर
त्यहाँ जनप्रतिनिधिको नाउँमा केही सीमित पार्टीका
कार्यकर्ताहरू
राखेर यी हाम्रा प्रतिनिधि हुन् भनेर त्यहाँ राखिएको र तिनीहरूको निर्देशन हो कि अब तिनीहरू पनि नगरपालिकाको निर्देशनमा हो चलिराखेका देखेका छौँ। त्यो कस्तो छ भने ती गएका प्रतिनिधि पनि कुनै जनताको म्यान्डेट पाएर होइन पार्टीको म्यान्डेट पाएर गएका हुन् र त्यो पिरियडमा हामीले कति भोग्यौँ भन्ने कुरा एउटा प्रत्यक्ष उदाहरण त अब गत वर्षबाट जुन यो सम्पत्ति करको व्यवस्था गरेका छ
हजुर
यहाँसम्म छ कि ठिक छ नगरपालिकामा भएको घर जग्गा सम्पत्ति हुने मान्छेको भ्यालु बढिया होला इन्डाइरेक्टली राम्रो होला तर त्यो उसको आय स्रोत के छ त त्यो अब यहाँ कतिपय यस्तो छ नगरपालिका क्षेत्रमा जग्गा छ खेती गर्छ बस्छ उसले वर्षभरिमा त्यो खेतीबाट उत्पादन हुने 1 बिघाबाट उत्पादन हुने अनाज बिक्री गरेर अहिलेको ऊमा त्यसको रेभिन्यू तिर्न नसक्ने अवस्थामा पुगिरहेछ एकातिर त्यो भइरहेछ र त्यो तिर्नको लागि जग्गा बेच्नुपर्ने अवस्था आइरहेछ एकातिर भने अर्कोतिर साधारण उदाहरण लिउँ म आफ्नै के अरे टोलको त्यो रुबस होटलको अगाडि मेरो घर पर्छ मेन रोडबाट रुबस होटलको पछाडिपट्टि मेरो घरको पछाडि एउटा नाला छ त्यसमा एउटा के भन्छ यो फोहोर फाल्ने नाली बनाइदिनु पऱ्यो भनेर हामी करिब करिब अहिले 5-6 वर्ष भयो त्यसमा लागेको र त्यो पछाडिको पुल तपाईँ कहिले त्यो बाटो जानुभएको छ भने साह्रै भत्किने अवस्थामा त्यो पनि बनाइदिनु पऱ्यो साह्रै अप्ठ्यारो भयो भने पहिले उनीहरूले के भन्यो भने तपाईँ एउटा प्रपोजल बनाएर ल्याउनु गाउँ कमिटीबाट ल्याउनु भने लग्यौँ ए यो साल त बजेट सक्यो अब हाम्रो साधारण सभा भइसक्यो अर्को वर्ष आएकोलाई भन्यो अर्को वर्ष हामी त झुट्यौँ भन्यो त्यसो भन्दा भन्दा परार साल बजेट छुट्याए हेर्नुहोस् छुट्याएपछि अब त कार्यान्वयन गरिदिनु नि त
हजुर
अब ठिक भयो भनेर भन्दा उनीहरूले के भन्यो भने अब त स्मार्ट सिटी हुँदैछ यो बाटो चौडा हुँदैछ नाली कहाँ पर्ने हो थाहै छैन अहिले किन बनाउने तपाईँ दोहोरो खर्च गरिदिने भनेर अहिलेसम्म पनि त्यो नाली बन्न सकेका छैन ओरोबाट जम्मै त्यो नालीको पानी बगेर मेरो घरमा जान्छ अब पानीको नियम हो उच्चो ठाउँबाट गहिरो जाने मैले सहनै पऱ्यो होइन तर त्यो समस्या मैले भोगिरहेको छु र म जस्ता कयौँ नगरपालिकाले दिने
हामी ब्रेकमा जान्छौँ चक्र सर त्यसपछि हामी अझ कुराकानी गरौँला किनभने हामीसँग समय अझ छ हामीसँग आज अतिथिको रूपमा स्टुडियोमा हुनुहुन्छ एकजना विशुद्ध व्यक्ति जो चाहिँ कहिले राजनीतिमा आबद्ध हुनु भएन पूर्व कृषि विकास बैङ्कका प्रबन्धक हुनुहुन्छ हामीसँग आज उहाँसँग मैले कुराकानी जोडिरहेको छु स्थानीय तहको निर्वाचनका सन्दर्भमा वास्तविक मतदाता शिक्षा धेरै कुरा मागी छन् यतिखेर म धेरै नबोलिकन चक्रबहादुर सिंहसँग कुराकानीमा एकैछिनमा जोड्छु यतिखेर छोटो ब्रेकमा जान्छु
रङ्गी चङ्गी जस्ता पाता भर पर्दो छ मन मोह टिका पनि नेपालीको विश्वासी जस्ता पाता यो कुरा साफ रङ्गी चङ्गी जस्ता पाता हो यो
हुलास भए अरू किन खोज्ने
सुनै सुनको वर्षा लौ हेरौ कसलाई पर्छ कान्तिपुरको
कान्तिपुर काठमाडौँ पोस्ट
मेहरबानी बसालौ
बम्परमा एक किलो सुन
आफूतिर खसालौ कान्तिपुरको उपहारै उपहार
कान्तिपुरको स्वर्णपुर
कान्तिपुर राष्ट्रिय दैनिकको आधा काठमाडौँ पोस्टको वार्षिक ग्राहक बन्नुहोस् र स्क्रेच गरी जित्नुहोस् स्काइवर्थको एलइडी टिभी लेगो स्मार्टफोन ल्यापटप पावर ब्याङ्क घडी वाटर प्युरिफायर गिफ्ट भाउचर र रु 200 देखि रु 2500 सम्मको नगद छुट हरेक हप्ता 1 किलो चाँदी हरेक महिना 10 तोला सुन अनि एकजना भाग्यशाली विजेताले जित्नुहुनेछ बम्पर उपहार 1 किलो सुन ग्राहक बन्नका लागि तुरन्तै नजिकको पत्रिका पसलमा सम्पर्क गर्नुहोला खान्ति
महिन्द्रा गाडीहरूको सम्पूर्ण रेन्ज धनगढी 4 कैलालीमा आधिकारिक विक्रेता दक्षिणकाली इन्कर्पोरेटेड प्राली महिन्द्रा KUV 100 TUV 300 XUV 500 स्कर्पियो र बोलेरो पिकअप लगायत तपाईँका अन्य लोकप्रिय महिन्द्रा गाडीहरूको लागि हामीलाई सम्झनुहोस् दक्षिणकाली इन्कर्पोरेटेड प्राली धनगढी 4 कैलाली फोन 091-416-058 शाखा दिपायल डोटी फोन 094-412-281
Smart and stylish, mobile in my pocket.
MI.
Batteries are durable, picture crystal clear. I love my mobile. MI,
best smartphone. Android based latest processor. High performance, long lasting battery. Value for money. Also, we have power bank, MI health bank, Bluetooth speaker, and many more products. MI mobile.
या यो झाल्डुका देखेर पनि म त हैरान भइसके
के भयो किन फतफताइरहेको
मैले पहिले नै भनेको होइन क्याम्पस रोडमा रहेको गोपाल दाईको पशुपति काष्ठ उद्योगबाट अल्मोनियमको झाल्डुका स्टिल रेलिङ स्ट्रक्चर ग्लेजिङ लगाउ भनेर तपाईलाई भनेको लाग्ने भए पो न बाङ्गिने डर न बिग्रेला भन्ने डर
ल ल अब त्यहीबाट यी सबै सामानहरू ल्याउला फोन गर्नु पर्यो खै मोबाइल ल्याऊ त
के को फोन गर्नु पर्यो नम्बर थाहा छ र
मलाई थाहा नभए के भयो तिमीलाई त थाहा छ नि कति हो भन न
कति हुनु नि 98484-26788 त हो नि
पशुपति काष्ठ तथा स्टिल फर्निचर उद्योग क्याम्पस रोड क्याम्पस गेट नजिक धनगढी
नमस्ते म एड्रियन प्रधान
केही बन्न जिन्दगीमा केही पाउन केही गर्न
यसको भोक जरुरी छ आकाश छुने भोक शिखरमा पुग्ने भोक सपना आफ्नो सबै पुरा गर्ने भोक आफ्नो भोकलाई पच्याउनुहोस् जिन्दगीमा अघि बढ्नुहोस् भोक जरुरी छ भोक जरुरी छ
तपाईँको भोक के हो प्रीति तयारी चाउ चाउ भोक जरूरी छ
हे यो दिस सङ इज इन्स्पायर्ड बाइ डीजे ब्राभो च्याम्पियन
हाम्रो गोपी दाई राम्रो गोपी दाई चुनौ है मेरमा सबैले गोपी दाई
धनगढीको विकास गरी नगर सजाउँछन्
हाम्रो गोपी दाई
हिलो मैलो डुबानको समस्यालाई हटाउँछन्
हाम्रो
विकासमा नमुना बनाई देशमै चिनाउँछन्
हाम्रो गोपी दाई
बेरोजगारी हटाएर रोजगारी बढाउँछन्
हाम्रो गोपी दाई
ओ बाजा भोट हालो बाजा गोपाल हमाललाई मेरोमा बाजा ओ बाजा भोट हालो बाजा गोपाल हमाललाई मेरोमा बाजा
आउँदैछन् मेयरमा गोपाल हमाल देखिन्छ अब विकासको कमाल भ्रष्टाचार हटाउने उनको अभियान पारदर्शी सुशासनको गर्छन् उनले काम छ भोट दललाई
बाजा गोपाल हमाललाई मेरोमा बाजा ओ बाजा भोट हालो बाजा गोपाल हमाललाई मेरोमा बाजा
हाम्रो गोपी दाई राम्रो गोपी दाई सुनौ है मेरोमा सबैले गोपी दाई
आजसम्म व्यवस्था परिवर्तन हेर्यौं अब अवस्था परिवर्तन गरौं। आसन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेद्वार अनि सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमाललाई विजयी गराउँ। सम्पर्क नम्बर 98584-20342।
पुनः स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ। बिहानको 37 बजेदेखि हामी करिब करिब 8:15 बजेसम्म हामी चर्चा परिचर्चा र कुराकानी गर्छौँ। समय सन्दर्भको विषयमा हामी चर्चा गरिने कार्यक्रम तातो बहसमा आज हामी स्थानीय तहको निर्वाचनको विषयमा रहेर कुराकानी गरिरहेका छौँ। हामीसँग एकजना विशुद्ध व्यक्ति हुनुहुन्छ जो कहिले राजनीतिमा लाग्नु भएन, उमेरको यो 75 वर्षमा हुनुहुन्छ, पूर्व कृषि विकास बैङ्कका प्रबन्धक 9 तहको हुनुहुन्छ। उहाँ चाहिँ चक्रबहादुर सिंह आज हामीसँग स्टुडियोमा हुनुहुन्छ। उहाँसँग मैले विविध विषयमा कुराकानी गरिरहेको छु। उहाँलाई म पुनः वेलकम गर्छु। पुनः स्वागत छ सर, यहाँलाई
धन्यवाद।
चक्र सर, अघि हामी कुरा गरिरहेका थियौँ धनगढी उपमहानगरपालिकामा धेरै समस्या छन्, जनताले अहिले पनि दुःख खेपिरहेका छन्। साबिकमा रहेका उर्मा फुलबारी जस्ता गाविसहरू पनि अहिले थपेर उपमहानगरपालिका बनायो। म सुन्दैछु बाहिर पछिल्लो समय यो जुन तह अझ थप्ने कुराहरू सुनिरहँदा धेरैले इच्छा शक्ति के देखायो भने मलाई लाग्छ आम पब्लिकले के पाउँछन् के पाउँदैन थाहा छैन। हिजोको नगरपालिका उपमहानगरपालिका भयो, हाम्रो जीवनशैली ठुलो भयो जस्तो लाग्छ होला धेरैलाई। अहिले फेरि आवाज सुन्दैछौँ हामी महानगरपालिका बासी बन्न पाए हुन्थ्यो। बासी बनेर बासी बन्नलाई हो कि वास्तवमै जनताले पाउने सेवा प्राप्त गर्नका निम्ति हामी माग गर्दैछौँ भन्ने प्रश्न मैले यहाँलाई तिर्छ्याएँ भने यहाँले जवाब के दिनुहुन्छ सर?
हेर्नुहोस्, यो धनगढी नगरपालिका र सराउन्डिङ भनेको धेरै सम्भावना बोकेको ठाउँ हो
वास्तवमै।
अब यहाँ कमी छ त यसलाई दिशा दिने एउटा उचित मार्गदर्शन गर्ने व्यक्तिको कमी छ। जे जति विकास भएको हामी देख्छौँ, यो आपसिया पनि र केही होला, अब राजनीतिक सहयोग पनि होला। हामीले हेरेको हिजोको धनगढी तपाईँ भन्नुहुन्छ भने मैले यहाँ धनगढी बस्ने बेलामा फुसको छाना बाहेक पक्की भएको घर सरकारी एक दुईवटा बाहेक अरू देखिँदैन थियो। अहिले तपाईँ हेर्नुहोस् अतरियादेखि धनगढीसम्म
बस्ती
छ। त्यति मात्रै होइन, पूर्वतिरका सबै क्षेत्रका मान्छेहरू आएर आफ्नो
व्यापार
व्यवसाय फस्टाउँदो किसिमले गरिरहेका छन् र यो असाध्य सम्भावना बोकेको ठाउँ हो र यो ठाउँले महानगरको स्थान लिन सक्छ। तर शर्त यो हो कि यसलाई राम्रो दिशा दिने, राम्रो निर्देशन दिने एउटा राजनीतिक माहौल र राजनीतिक नेतृत्वको आवश्यकता छ धनगढीलाई। सम्भावना बोकेको ठाउँ हो, यहाँ प्रचुर मात्रामा सम्भावना छन्। मलाई लाग्छ यो देशकै अग्रणी एउटा नगरपालिका महानगरपालिकामध्ये विकसित हुनसक्छ भन्ने मेरो धारणा छ।
होइन, अघि एउटा हामीले कुरा गऱ्यौँ कि तपाईँले पनि भन्नुभयो कि ट्याक्सको चाहिँ जुन बााउन्ड्री छ अझ ठुलो भइसक्यो जनताले। अहिले हामी हिजो नगरपालिका थियौँ, सेवा सुविधा हामीले पाएनौँ, विकास भएन, हामी हाम्रो जीवनस्तर जे छ त्यही नै रह्यो, हाम्रो भनौँ न आम जनताले पाउनुपर्ने रोजगार पाएनन्, जीवनस्तर बढेन, सेवा सुविधा प्राप्त गरेनौँ। अहिले पनि खानेपानीको समस्या, बिजुलीको समस्या, ढल निकासको समस्या, धेरै समस्या छन्। तर हामी इच्छा ठुलो गर्छौँ किनभने महानगरपालिका बस्नु या त्यहाँको बासिन्दा बनेर हाम्रो स्ट्यान्डर्ड हाई हुने हो कि वास्तवमै सानो ठाउँमा चिटिक्क परेको होस्, सबै सेवा सुविधा पुगोस्, यहाँलाई के लाग्छ सर कस्तो हुनु पर्ला? हामी इच्छा धेरै देखाउँछौँ चक्रबहादुर सर।
एउटा के हो भने कर तिर्नु जनताको दायित्व हो, नगरपालिकाले कहीँबाट आफ्नो खल्तीबाट ल्याएर विकास गर्ने होइन। कर तिर्न जनताहरू तयार छन्, सकि नसकि तिर्छन् पनि। तर करदाताले के चाहन्छ भने मैले दिएको करको प्रतिफल एउटा नागरिकको हैसियतले मैले पाउनुपर्छ भन्ने आशा राखेको हुन्छ र त्यो जनताले खाइ नखाइ तिरेको कर ठिक ठाउँमा रहेर नगरको विकासको लागि, नगरवासीहरूको शर्त सेवा सुविधाको विस्तारको लागि, शिक्षा दीक्षा स्वास्थ्य आदि इत्यादि बाटोघाटोको विकासको लागि प्रयोग भयो भने जनताले आधा पेट काटेर पनि कर दिन तयार छन् र दिन्छन् पनि, किनभने हामीले दिएर नै एउटा नगरपालिका चल्ने हो। तर भई के राखेको छ भने कर हेर्दा अलिकति अहिलेको क्षमता अनुसार अलिकति बढी नै छ, त बढी नै भए पनि मान्छेले दिइरहेछन्। तर त्यसको प्रतिफल जुन पाउनुपर्ने हो नगरवासीले, त्यो प्रतिफल पाइराखेका छैन। हामीले आशा गरेका के हो भने अबको चुनावले सायद राम्रो एउटा स्थानीय सरकार आइदियो भने ठिकै छ, कर दिन जनता तयार छन् त, करबाटै एउटा नगर चल्ने हो र त्यसले एउटा दिशा दिएर एउटा नगरको विकास हुन्छ कि हुन्छ कि भन्ने मात्रै हुन्छ। राम्रो सक्षम नेतृत्व पायो भने धनगढी, किनभने उपयुक्त ठाउँ छ, सम्भावना बढी छन्। यहाँ के छैन, खेतीपातीको सम्भावना यत्रो छ, कृषि उत्पादन यत्रो छ, जङ्गल चारैतिर छन्, सबै कुरो राम्रो, सबै कुराले एउटा सम्भाव्यता बोकेको क्षेत्र हो। यसलाई राम्रो नेतृत्व पायो भने यसले धेरै छोटो समयमा फड्को मार्न सक्छ भन्ने मलाई विश्वास लागेको छ।
यतिखेर हामी टाइम चेकमा जान्छौँ, बिहानको 8 बजेको छ, प्राविधिक मित्रले सिग्नल दिँदै हुनुहुन्छ, हामीसँग चक्रबहादुर सिंह हुनुहुन्छ, एकजना विशुद्ध व्यक्ति हुनुहुन्छ, उहाँसँग कुराकानी म एकैछिनमा जोड्छु, यतिखेर टाइम चेकमा जान्छु म।
DFM Time Check. It's 8 a.m.
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। बिहानको 8 बजिसकेको छ, अझ करिब करिब हामीसँग 12-15 मिनट हामीसँग बाँकी छ, अझ पनि हामी कुराकानी गर्दैछौँ। हामीसँग एकजना विशुद्ध व्यक्ति हुनुहुन्छ, जो चाहिँ पूर्व कृषि विकास ब्याङ्कको चाहिँ 9 तहको प्रबन्धक हुनुहुन्छ, चक्रबहादुर सिंह हुनुहुन्छ, उमेरको 75 वर्षमा हुनुहुन्छ, उहाँलाई म आफ्नो वेलकम गर्छु, पुनः स्वागत छ यहाँलाई।
धन्यवाद।
तपाईँले सम्भावनाको कुरा गर्नुभयो होइन, धेरैले यसलाई के भन्छन् भने एउटा भर्जिन हो यो क्षेत्र, भने भर्जिन एरिया हो, यसलाई जस्तो रूपमा पनि झार्न सकिन्छ, कसैले यसलाई काँचो माटोको संज्ञा पनि दिन्छन्, सम्भाव्यता बोकेको यसको जुनसुकै रूप बनाउन पनि सकिन्छ, र पछिल्लो समय धेरैले के भन्न थाले भने सरकारले पनि यो क्षेत्रलाई हेरिरहेको र प्रदेश नम्बर 7 को पनि एउटा उचित क्षेत्र, जहाँ चाहिँ तपाईँले अघि पनि कुरा गर्नुभयो, भारतसँग हामी नजिक जोडिएका छौँ र सम्भाव्यता बढी छ, हाम्रा चाहिँ यहाँ धेरै अथक गर्न सकिने क्षेत्रहरू बढी छन्। यो हेरिरहँदा सर तपाईँलाई के लाग्छ, कस्तो बन्नु पर्ला हिजो तपाईँ फर्केर 20 वर्ष पछाडि फर्किने र अहिलेको यो हेर्दा पिरियड, र अबको 10 वर्षपछि धनगढीलाई कस्तो देख्नु पर्ला, यदि यहाँ यदि तपाईँको उमेरमै भन्ने हो भने करिब करिब 5-10 वर्ष त अझ तपाईँको भ्यालु होला होइन, कमसेकम अब लाइफको सयौँ वर्ष बाँच्नुहोस् हाम्रो शुभकामना छ, तर यो पिरियड हेर्दा एउटा कल्पना गर्नु न के कस्तो हुनु पर्ला धनगढी, तपाईँले सपना के देखिरहनु भएको छ?
मैले त एकदम उज्जवल सपना देखेको छु धनगढी। हेर्नुहोस्, मैले एउटा फुसै फुस भएको, बाटोघाटो नभएको, बत्ती बिजुली नभएको धनगढीबाट अहिले धनगढी हेर्नुहोस् कुन अवस्थामा छ, चारैतिरको मान्छे ओइलिरहेछन्, उद्योगिक व्यवसायी यहाँ आइरहेछन्, हुनाले मैले धनगढीको सपना साह्रै उज्जवल देखेको छु। एउटा विकसित सहर जहाँ फराकिला बाटाघाटा हुन्, शिक्षा स्वास्थ्यको व्यवस्था होस्, सबै अब मेडिकल कलेज बन्दैछ, यी सबै हुनाले एकदम उज्जवल भविष्य देखेको छु। र त्यसको लागि सहयोगी भनेको राजनीतिक नेतृत्व नै हो, किनभने अगुवाई त्यसैले गर्छ। राजनीतिक नेतृत्व भन्नाले हुन त तपाईँ हामीले अनुभव गरेकै कुरा हो, सुदूरपश्चिम भनेको अलिकति हामीलाई पछाडि पारेकै क्षेत्र हो। अब विकास बजेट आदि इत्यादिमा हिजोका दिनमा त सुदूरपश्चिम भनेपछि काम लाग्ने गए गुज्रीको भन्ने जुन धारणा थियो त्यो अहिले मेटिया छ, अहिले सुदूरपश्चिमले आफ्नो अधिकार खोजिया छ र सबै छ। मैले यो धनगढीको भविष्य साह्रै उज्जवल देखेको छु र यो आउने चुनावले, अब यो जुन निकट भविष्यमै निर्वाचन हुँदैछ स्थानीय निकायको,
त्यसपछि प्रदेशको
छ, हुनसक्छ यो प्रदेशको राजधानी को ठाउँ लिन सक्ने पूर्वाधार भएको ठाउँ हो, अतरियादेखि धनगढीसम्म महानगरपालिका बनाउनलाई, अतरिया भने हाम्रो 10-15 मिनटको बाटो हो, त्यहाँ छुट्टै नगरपालिका
रिङ रोड बनेर भइहाल्छ,
रिङ रोड बन्ने बित्तिकै यसले ठुलो एरिया कभर गर्न सक्छ र यति पोटेन्सियल एरिया हो यो कि यसले विकास गर्न
धेरै छेउमै हेर्ने हो भने मोहना नदी छ, जहाँ चाहिँ पानी गऱ्यो भने हामीले राफ्टिङ गर्न सक्छौँ होइन, सम्भाव्यता धेरै देख्छ। अलि
नजिकै पर गयो भने कर्णाली छ, यहीँनिर भारतसँगको आवाजावट व्यापारको लागि सजिलो छ, 2-1 घन्टा गयो भने हामी पहाडको चिसो हावा लिन सक्छौँ,
सहजै एयरपोर्ट नजिक छ होइन, यी
सबै कुराले गर्दा धेरै सम्भावना भएको र मैले धनगढीको एकदमै उज्जवल भविष्य देखेको छु र उज्जवल हुन्छ भने
त्यसका लागि फेरि सक्षम नेतृत्व, सफल
नेतृत्व चाहिन्छ, त्यो त
अहिले तपाईँले हेरिरहेको धनगढी या भनौँ प्रदेश नम्बर 7 जुन राजनीतिक दलहरूले उम्मेद्वार उठाउनु भएको छ, केही व्यक्तिहरू स्वतन्त्र रूपमा पनि उठ्नु भएको छ, अब हामी यो मतदातातिर जाउँ, मतदानको कुरा तपाईँले के बुझ्नु भएको छ सर, स्थानीय निकाय र स्थानीय तह मा केही डिफ्रेन्स यहाँले पक्कै पनि देखिरहनु भयो होला, आम जनताले बुझ्या छन् कि छैनन्, यहाँको बुझाइमा के छ सर, स्थानीय तह भने के हो?
अब स्थानीय तह भन्नाले अहिलेको हिसाबले त्यो स्थानीय आफू अन्तर्गतको क्षेत्रको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको 3 वटै अधिकारहरू प्रयोग गर्ने एउटा मिनी सरकार नै हो त्यो ठाउँको लागि, राजस्व उठाउनेदेखि लिएर साना दिना झै झगडा छिन्ने आफ्नै सुरक्षाको प्रबन्ध मिलाउने ठुला योजना भएको सबै गर्ने भनेको स्थानीय तह हो र त्यसको लागि अब फरक के छ भने अहिले हुन त जनतामा धेरै चेतना आइसकेको छ स्थानीय तहको इम्पोर्टेन्स अझै पनि व्यापक रूपमा जनताले बुझिसकेका छन् हामी जस्ता बजारको शिक्षित अलिकति जागरुक मान्छेले त बुझ्या होला हाम्रो गाउँको दाजुभाइ साधारण किसानहरूले अझै स्थानीय तह भने के हो यसको उपाधि यता के छ यति बेला हाम्रो कर्तव्य के हो भन्ने धेरै नबुझ्या हुन सक्छन् कारण के भने अब चुनाव भन्ने बित्तिकै विगतकै नगरपालिका गाउँ पञ्चायत गाविस जस्तै हो कि भन्ने सोचाइ पनि हुनुपर्छ तर एउटा भास डिफ्रेन्स छ हिजोको नगरपालिका र अहिलेको नगरपालिकामा जसले आफ्नो सबै सम्पूर्ण कामहरू व्यवस्थापकीय प्रशासकीय न्यायपालिका र प्रशासनिकले लगाएर सम्पूर्ण काम आफैले गर्छ त्यसको लागि एउटा त्यसलाई गति दिन सक्ने राम्रो भिजन भएको दूरदृष्टि भएको व्यवस्थापकीय क्षमता भएको व्यक्ति हामीले यदि चुन्न सक्यौँ र त्यस्तो व्यक्तिलाई नेतृत्व दिन सक्यौँ भने पक्कै पनि हाम्रो भविष्य त्यही नेतृत्वसँग जोडिया हुन्छ नगरपालिकाको भविष्य अब अहिले विभिन्न दलको नेताहरू पनि आएछन् केही स्वतन्त्र उम्मेदवारहरू पनि उठिरहेछन् मेरो आफ्नो धारणा भन्नुहुन्छ भने हामीले अहिले पार्टी व्यक्ति विशेष हेर्नुभन्दा पनि के अरे विभिन्न दलहरू हेर्नुभन्दा पनि कुन व्यक्ति उपयुक्त छ क्षमतावान कुन छ कसले धनगढीलाई गति दिन सक्छ भनेर व्यक्ति छान्ने बेला हो यो पार्टी छान्ने भन्ने बेला भन्दा पनि धेरैबाट मैले सुनेको पनि छु अहिले हामी पार्टी हेर्दैनौँ व्यक्ति हेर्छौँ भन्नाले पार्टीलाई नकार गरेको होइन पार्टीका पनि राम्रा होलान् यदि पार्टीमा राम्रो छ भने त्यसलाई छान्छौँ त्योभन्दा बाहेक कुनै व्यक्ति इन्डिभिजुअल आउँछ भने राम्रो हुन्छ अब तपाईँ यहाँबाट पनि सुनेर मैले धेरै दिन बजारमा पनि हल्ला सुने हाम्रो गोपीजी गोपाल हमालजी पनि उठ्दै हुनुहुन्छ अरे त उहाँ जस्तो सक्षम मान्छे पनि एउटा प्रतिस्पर्धामा आइदिनु नगरवासीका लागि खुसीको कुरा हो अब छान्ने नछान्ने त धेरै भोटरहरूले आफ्नो आफ्नो छ तर के भने जसले एउटा राम्रो मान्छे छान्ने अवसर खोजिसकेका हुन्छ त्यसको लागि एउटा विकल्प दिनुभएको छ राम्रो भएको छ मेरो शुभकामना पनि छ उहाँप्रति अब तर के छ भने यो दलगत राजनीति चलेको बेलामा व्यक्तिगत तरिकाले जित्नु भनेको एउटा ठुलो कुरो
होला
तर अब हेर्नुपर्ने हामीले के छ भने कुनै दल विशेषलाई नदेऊ भने होइन दल विशेषको कुनै राम्रो प्रतिनिधि आउँछ भने त्यो पनि प्रतिस्पर्धामा जाला त हामी भोटरको कर्तव्य के हो भने हाम्रो माझ हाम्रो सामने आएका प्रतिनिधिहरूमध्ये खास गरी मेयरको भनौँ न फर्स्ट मेन उही हो दिशानी दिशा ड्राइभर त्यही हो त्यसमध्ये हुइज बेटर भनेर हामीले ती सबैलाई राखेर केलाएर कुनै पार्टीको होस् कुनै स्वतन्त्र होस् ती सबैलाई केलाएर एउटा धारणा बनाउन सक्यौँ र त्यो अनुसारको व्यक्तिलाई हामीले सबल बनाउन सक्यौँ भने सहरले गति पाउँछ नगरको जुन परिकल्पना छ त्यो पनि पूर्ण हुन्छ र एउटा विकासको बाटो तय हुन्छ झन् जस्तो मलाई लाग्छ हुनसक्छ मलाई सबै अब अहिले हेर्दा धनगढी बजारको मुद्दा त के गाउँको पनि धेरै जागरुक भइसकेका छन् धेरै कुरो
यो विषयमा म आउँदैछु सर वास्तवमा अहिलेको संविधानको अनुसूची 8 र 9 लाई हेर्ने हो भने 22 र 15 37 वटा अधिकारमा यति धेरै अधिकार छन् केही अधिकारहरू अहिले पछिल्लो समय भनौँ न दुई रूपमा गर्नुपर्ने छ केहीमा उहाँले एकल रूपमा पनि गर्न सक्ने अवस्था छ तपाईँले भनेअनुसार व्यवस्थापिका कार्यपालिका न्यायपालिका सम्पूर्ण अधिकार पनि स्थानीय तहमा आएको छ धेरै शक्तिशाली छ सक्षम व्यक्ति आवश्यक छ अब जनताकोतिर कुरा गरौँ हामी उम्मेदवारले गर्न सक्ने नसक्ने तिनका अब भिजन तिनले गर्न सक्ने अहिलेसम्म राजनीतिक दलले गरेनन् त्यो पनि जनताले निहाल्दैछन् त्यो गर्नुपर्छ अब जनताको दायित्वको कुरा गर्ने हो भने एउटा मतदाता मतदान र धेरै कुराहरूमा डिपेन्ड गर्छ तपाईँलाई के लाग्छ सर एउटा मतपत्र एउटा मतको कति भ्यालु हुन्छ सर
हेर्नुहोस् यो जनताको सबभन्दा ठुलो हतियार आफै शासन गर्ने जुन डेमोक्रेसी भन्छौँ नि हामी प्रजातन्त्रको ठुलो सबभन्दा ठुलो पावरफुल एउटा अधिकार हो भने यही मतदान हो किनभने योभन्दा बाहेक प्रत्यक्ष रूपमा हामी शासन गर्न त हामी सहभागी हुँदैनौँ
खबरदारी गर्न सक्दैनौँ
हामीले अहिले दिएको बोर्डले जुन उम्मेदवार विजयी हुन्छ त्यसले शासन गर्ने हो अप्रत्यक्ष रूपमा त्यसलाई हामीले लजा त यो गर है त ठिक छस् भनेर पठाउने हो त्यसो हुनाले यो मतदानको अब व्याख्या गरेर त साध्य हुँदैन यो एउटा मलाई लाग्छ एउटा डेमोक्रेटिक कन्ट्रीमा जसको लागि टाउको फुटाएर मान्छेले डेमोक्रेसीको लागि लड्या छन् तिनीहरूको लागि योभन्दा ठुलो अधिकार र योभन्दा ठुलो अपर्च्युनिटी एउटा सु अवसर अरु हुनै सक्दैन।
यो एउटा ठूलो अस्त्र भनौं न,
एकदम ठूलो अस्त्र हो। यो अस्त्रले एउटा ठाउँ पनि बनाउन सक्छ, एउटा व्यक्ति बनाउन सक्छ, देश परिवर्तन गर्न सक्छ, र यही अस्त्र गलत ठाउँमा उभयो भने नराम्रो पनि हुन सक्छ। र त्यही हुनाले डेमोक्रेसीको इम्पोर्टेन्स हो, प्रजातन्त्रको इम्पोर्टेन्स हो। त्यसैको लागि देशले विभिन्न कालखण्डमा पञ्चायती व्यवस्था विरुद्ध, एकतन्त्रीय शासन विरुद्ध लड्यो। के को लागि भन्दा यही जनताको आफ्नो सरकार आफैले बनाउने अधिकार।
विश्वलाई हेर्ने हो भने धेरै ठाउँमा जनमतकै कुराहरू आउँछन् होइन, जनमतमा गइयो, जनमतमा यो भयो। हाम्रो जस्ता देशहरूमा चाहिँ जनमतमा त एकचोटि मात्र गइयो होइन, तर अहिले हेर्ने हो भने आवधिक निर्वाचन चुनाव नै सबै कुरा हो। यो चुनावका लागि मत दिने कुरा त हामीले गऱ्यौँ, एउटा भ्यालु छ, तर धेरै पछिल्लो पहिलो चरणको हामीले चुनाव हेर्दा मतपत्र बडो झन्झटिलो होइन, गाह्रो, जनतालाई चाहिँ बुझ्न गाह्रो, यसले गर्दा मतपत्र या मत चाहिँ बढी बदर भएको देखियो। यहाँलाई के लाग्छ सर, जनताले नबुझ्या हुन् कि उम्मेदवारहरूले भोट माग्दै हुनुहुन्छ तर मत मलाई यसरी दिनुहोस् यो प्रक्रिया नभन्या हो कि आफ्नो एजेन्डा दिँदै हुनुहुन्छ, भिजन दिँदै हुनुहुन्छ तर मतपत्रका बारेमा मतको भ्यालु उहाँहरूलाई जानकारी नगरा हो कि? यहाँलाई के लाग्छ सर, मत बदर भइरहेको छ, कारण के देख्नुहुन्छ?
एउटा त यो अहिलेको मतपत्रको साइज तपाईँ हामीले देख्यौँ साह्रै ठुलो छ, र एउटा मतपत्रबाट सातवटा प्रतिनिधि छान्नुपर्ने हुन्छ। अब भन्नुहोस्
कन्फ्युजन धेरै क्या,
कन्फ्युजन धेरै छ, फेरि कस्ता छन् हाम्रा मतदाता भन्ने म धेरै अब मलाई लाग्छ जागिरको प्रत्येक पिरियडमा म मतदान अधिकृत भएर, चाहे जनमत सङ्ग्रहको बेला हो चाहे पछिका चुनावहरूमा भयो, म आफै मतदान अधिकृत भएर बसिहाल्छु, र त्यहाँ कस्तासम्म पनि मतदाता छन् हाम्रा भन्ने, यो छाप कहाँ लाउने हो भनेर सोध्ने,
सिकाइदिनु पर्यो,
सिकाइदिनु पर्यो। त्यो नाउँ के हो भाइ भन्यो भने कहाँ नाम हो म बताइदियो अरे दादु भन्ने खालका पनि हाम्रा मतदाता छन्। त यसको लागि अहिलेबाटै अब भन त मिडियामा त सुनिरहेछ, मतदाता शिक्षा दिनको लागि भोट कसरी हाल्ने भन्ने कुरा सिकाउनुको लागि नगरमा हामीले मान्छे
पठाएको छ,
तर त्यो सुनिया मात्रै छ। म त करिब करिब बजारको मुटुमै छु, मैले अहिलेसम्म पनि यो प्रचार प्रसारमा शिक्षा सिकाउने मान्छे देखेका
छैन,
खालि दुईटा पोस्टर मेरो घरको अगाडि यसरी मतदान गरौँ भनेर
स्वस्तिक चिन्हवाला राखेको छ।
त्यति हो, मैले त्यसको लागि मेरो आफूले भेटाएसम्मको लागि अब चिन्ह मत जसलाई देला देलान् तर मत खेर नजाओस् भन्नको लागि मैले एउटा कपी नै काठमाडौँबाट म अस्ति मात्रै आएको लिएर आएको थिएँ, र मेरो बुढी अब वरपरका जे जति भेट्थेँ उनीहरूलाई यसरी दिनुपर्छ, यति दियोजी बदर हुन्छ, यसरी सदर हुन्छ, सातभन्दा आठ ठाउँमा हान्नु हुँदैन भनेर जाने बुझेसम्म गरेका छौँ। तर यो दायित्व भनेको अहिलेको यो मतदाता शिक्षा व्यापक प्रचार प्रसार गराउने दायित्व राजनीतिक नेतृत्वहरूकै हो, यी पार्टीहरूले जसरी प्रचार प्रसारमा गइरहेछन् कमसेकम मत खेर नजाओस् भन्न लागि उहाँहरूको
स्याम्पलिङ त देखाउनु पर्यो, नमुना त देखाउनु पर्यो,
एकदम नमुना मतगणना नै मतदानै गराइदिनु पर्यो कुनै कुनै ठाउँमा, र त्यसको लागि ठाउँ सेलेक्सन यस्तो गर्नु पर्यो कि जहाँ धेरै इलिटरेट मान्छे छन्, धेरै के अरे त्यो राजनीतिक छाप हान्ने तर्किन तौर तरिका नजानेका साथीहरू छन्, त्यस्तो कम्युनिटी छोडे छानेर त्यस्तो ठाउँमा गएर यिनीहरूले डेमोन्स्ट्रेसन प्रचार प्रसार सिकाउने काम निर्वाचन आयोगले प्लस अझ त्योभन्दा बढी व्यापक रूपमा यहाँका राजनीतिक पार्टीहरूले गर्न सक्यो भने मलाई लाग्छ यो समस्या केही कम।
अन्तिममा छु सर, अब एउटै प्रश्न मात्र यहाँलाई जोडेँ मैले, आफ्नो मतको कुरा पनि हामीले गऱ्यौँ, मतदाता शिक्षाको कुरा पनि गऱ्यौँ, तर मतदान स्थलसम्म जानु कतिको आवश्यक छ एउटा जनता आफ्नो भोट खसाउनका निम्ति, सफल नेतृत्व चयन गर्नका निम्ति, र मतदान जति बढी गर्न सक्यो त्यति राम्रो भनिन्छ लोकतन्त्रमा। यहाँले के भन्नुहुन्छ जनतालाई कि चुनावमा सहभागी कसरी हुने? धेरैले सोच्छन् होला चुनावमा म किन दिनु, यिनै हुन्, यिनै अनुहार हुन्, राजनीतिक दल यिनै हुन्, के गर्ने हुन् र यस्तै हुन्, जति जोगी आए पनि कानै चिर्या, यो नैराश्यता, यो यो किसिमको एउटा भ्रास भनौँ न जुन चाहिँ जनतामा चाहिँ आक्रोश चाहिँ छ, तर पनि चुनाव हुँदैछ एउटा सुन्दर पक्ष, एउटा खुसीको कुरा हो, यहाँले के भन्नुहुन्छ जनतालाई?
भन्ने एकदमै नकारात्मक सोच हो, हामी 18-19-20 वर्षपछि यो अधिकार पाइरहेका छौँ,
हजुर,
त्यो पनि प्रत्यक्ष हामी माथि हाम्रै ठाउँमा शासन गर्ने नेतृत्व छुन्ने एउटा मौका पाइरहेछौँ,
हजुर,
र यो मौकाबाट वञ्चित हुनु भनेको कुनै पनि नागरिकको लागि आफूले पाएको सबभन्दा ठुलो हतियार, सबभन्दा ठुलो अस्त्र र एउटा अधिकारबाट वञ्चित हुनु हो। त्यसो हुनाले वातावरण सरकारले, स्थानीय सरकारले मिलाइदिनुपर्छ, सुरक्षित तरिकाले सबै मतदाता आफ्नो मतदान केन्द्रसम्म जान सकुन्, अब सहयोगी संस्थाहरू पार्टीहरूले बुढापाका सक्षम मान्छेहरूलाई प्राथमिकता दिएर अगाडि भोट हालाइदिने, छायामा बसाइदिने व्यवस्था सबै तपाईँ हामी जस्तो भोलिन्टियरहरू प्लस राजनीतिक नेतृत्वले गरिदिनुपर्छ र सरकारले राम्रो सुरक्षाको व्यवस्था गरिदिनुपर्छ
शान्तिपूर्ण रूपमा।
शान्तिपूर्ण रूपमा म के भन्छु भने हिँड्न नसक्ने बुढापाकाहरूले पनि बोकाएर हुन्छ कि के गरेर हुन्छ, धेरै टाढा छैन जति ज्यादा आधा घन्टा एक दुई किलोमिटरको बिचमा हाम्रो मतदान
केन्द्रहरू हुन्छन्।
सम्पूर्ण देशमा हाम्रै नगरवासीहरूले यो अधिकारको
सही युटिलाइज गर्नु पर्छ,
सही युटिलाइज गरेर सही नेतृत्व छानेर आफ्नो एउटा नगरलाई हामीले चाहेको मान्छे आयो है भन्ने वातावरण बनाउन सक्यो भने यो सफल हुन्छ जस्तो मलाई।
थ्याङ्क यू सो मच सर, बडो रमाइलो कुराकानी भयो, समय बितेको पत्तै भएन, धेरै कुरा खोल्यौँ हामीले, समय दिनुभयो, आभार व्यक्त गर्छु।
धन्यवाद यहाँलाई पनि धन्यवाद सर, मलाई आज म तपाईँसँग त्यति परिचित थिएन, दिनेशसँग परिचित भए पनि परिचय हुने मौका पाएँ र केही अबले जाने बुझेका म धेरै त्यो राजनीतिक विश्लेषक त होइन तैपनि अनुभवको आधारमा जे जति सुने सिक्या हो
वास्तवमै जनतालाई धेरै कुरा हामीले
धेरै यो मासको बिचमा मेरो आवाज पठाउने र मलाई चिनाइदिने जुन प्रयास दिनेश एफएमले प्लस तपाईँले गरिदिनु भयो यसको लागि दिनेश एफएम र धानु सरलाई म मेरोतिरबाट हार्दिक मुनिमुरी धन्यवाद।
थ्याङ्क यू सो मच आदरणीय श्रोता, आज मैले चर्चा गरेँ यो तातो बहसमा चुनावी कुराकानी गरेँ, हामीसँग हुनुहुन्थ्यो पूर्व कृषि विकास बैङ्कका प्रबन्धक हुनुहुन्थ्यो चक्रबहादुर सिंह, जो कहिल्यै पनि राजनीतिमा हुनु भएन र उमेरको 75 वर्ष लाग्दा पनि समाजप्रति चिन्तित हुनुहुन्छ, हामीले स्थानीय तहको निर्वाचनमा कस्तो व्यक्तिलाई चयन गर्ने यावत विषयमा कुराकानी गरेर सुनिदिनु भयो, आभार व्यक्त गर्छु। प्राविधिक रूपमा आरडीले आभार व्यक्त गर्दै आजलाई कार्यक्रममा नवराज धारु पनि बिदा माग्छु, हवस् नमस्कार। We'll be right back.